बिस्मिल्लाहिर्रहमानिर्रहीम, दुरूदो सलाम हो मोहम्मद और आले मोहम्मद पर। नाज़रीन अस्सलामु अलैकुम, नसीम ज़िंदगी लेकर आपकी खिदमत में हाजिर हैं। ढेर सारा सलाम कबूल कीजिए।
मैं भी सलाम अर्ज करता हूँ आपकी खिदमत में भी,
वालेकुम सलाम
आपकी
फ़र्लम।
खिदमत में भी बहुत शुक्रिया अदा करता हूँ कि आप हमारा प्रोग्राम देख रहे हैं। जैसे कि मैं बताता रहते हैं, हम लोग आपको 7:30 बजे तेहरान टाइम के मुताबिक हम आपकी खिदमत में हाजिर होते हैं। एक मज़ेदार किस्म का मुख्तलिफ सेगमेंट्स के साथ एक प्रोग्राम लेके आपकी खिदमत में हाजिर होते हैं। और हफ्ते का मौजू हमारा जो चल रहा है वो मैं जल्दी से बता दूँ, माह शाबान की फजीलत। इस मौजू पर इंशाल्लाह हम लोग पूरा हफ्ता गुफ्तगू करेंगे।
इंशाल्लाह तो हम लोग मुख्तलिफ मेहमान ही सब जो हैं हम लोगों के, उसके बारे में आपको बताएंगे। लेकिन
इंशाल्लाह
अभी हम लोग चलेंगे साथ में, देखेंगे प्रोग्राम का पहला हिस्सा, यानी एक फरमान।
फरजंदे रसूल हजरत इमाम मोहम्मद बाकिर अलैहिस्सलाम फरमाते हैं, कयामत के दिन हर आंख रोएगी सिवाय 3 आंखों के, जो आंख खुदा की राह में जागी हो, जो आंख खौफ खुदा की वजह से आंसू बहाए, और जिस आंख ने खुदा की हराम करदा चीज़ों से खुद को महफूज रखा हो।
जी नाज़रीन, आप लोग देख रहे हैं प्रोग्राम नसीम ज़िंदगी, और हम आपको बताते चलें कि माह शाबान की फजीलतें जितना उसके बारे में कहा जाए कम है। असल में ये होता है कि रमज़ान के लिए आप जब किसी बड़े पार्टी में जाते हैं, किसी बड़े, आप कहीं पर आपको मधु किया जाता है, तो आप पहले से तैयारियां शुरू कर देते हैं। उसमें ख़वातीन जो हैं खुसूसन ज़्यादा तैयारियां करती हैं, और मर्द साहब जो हैं, जो बेचारे उनको मिल गया वो पहन लेते हैं, उसी में खुश रहते हैं। लेकिन माह शाबान ऐसा महीना है जिसमें हर एक को तैयारी करनी है कि एक बहुत ही अजीम जगह पे हम मधु हैं, तो हम लोगों को बहुत ज़्यादा अपना ख्याल रखना चाहिए, अपने अखलाक, अपने सारे जो ज़िंदगी के जो उसूल हैं उन पर ख़ास तवज्जो रखनी चाहिए
बिल्कुल
खुर्रम हम
ऐसा
लोगों
ही
को।
है। और हसन कल भी हमारी इस पे बात हो रही थी कि दीन इस्लाम में मुख्तलिफ औकात और अयाम को जो एक ख़ास अहमियत हासिल हुई है उसके पीछे क्या दलाइल हैं, क्या वजूहात हैं, अहदाफ क्या हैं। तो बिल्कुल ऐसा ही है, तैयारी है। और बिल्कुल हर महीने की हर कुछ ख़ास ऐसे मौके हैं जिनको अहमियत दी गई है कि
बिल्कुल
वहाँ पर दुआएं कबूल होती हैं, उस टाइम पर आपकी इबादतों का असर जो है वो बहुत ज़्यादा है। तो बहरहाल इन चीज़ों को जहन में हमें रखना चाहिए।
यकीनन, तो
बिल्कुल
इसके बारे में इंशाल्लाह हम लोग गुफ्तगू करेंगे। आज हम लोगों ने बुलाया प्रोफेसर सुल्तान को इस्लामाबाद स्टूडियो से, इंशाल्लाह उनसे रابطہ करेंगे और बातचीत
अलबत्त
होगी उनसे।
इस्लामाबाद इस मेरे ख्याल में स्काइप के जरिए
अच्छा,
उनका रब्ता
स्काइप के
होगा
जरिए
हमारा,
रابطہ
तो
होगा।
इस्लामाबाद
अच्छा
स्टूडियो
ठीक
से नहीं है जी।
ठीक
कल भी हमारा इस्लामाबाद स्टूडियो से रब्ता नहीं हो सका था भारत।
अच्छा
जी,
चलें,
और
इंशाल्लाह
इनशा
उनके दफ्तर में, अपने दफ्तर
जी
में उनसे
बिल्कुल
रابطہ होगा
जी
फिर। और इसके अलावा
हमारे साथ होंगे डॉक्टर सैयद असदुल्ला अरसलान, और जनाब जैसे कि हमारे नाज़रीन को पता है कि PhD फेलो हैं तेहरान मेडिकल यूनिवर्सिटी से फिजियोथेरेपी के शोबे में। और आज वो हसन बड़े एक अहम मौजू पर गुफ्तगू करने जा रहे हैं कि दफ्तर में या मुख्तलिफ जगहों पर जहाँ पर हमने काम करना होता है बैठ के, मुख्तलिफ महसूस हो सकता है स्कूल कॉलेज में बैठ के कहीं पर आपने
जैसे अभी हम
बैठना है
लोग बैठे हुए
जी
हैं यहाँ
बिल्कुल
पे।
लॉन्ग लंबे वक्त के लिए, तो वहाँ पर क्या मुश्किलात सामने आ सकती हैं, क्या किन चीज़ों का ख्याल रखना है हमने, इस पे जो है वो बात करेंगे।
यानी आपस में खुद इख्तलाफात जो है,
नहीं
या
नहीं
नहीं
सही
वो वहां पे सही तौर से बैठना।
फिजियोथेरेपी
चलो,
के जिस्मानी तौर
हमने कहा
पे
शायद मार कुटाई हो जाए,
नहीं,
फिर उसके बाद जो जिस्मानी मसाइल होते हैं
वो अगर
उसका।
आप कहते हैं तो हम जो है अगले हफ्ते जो है हमारे सनेचर के दिन हमने नफसियाती प्रोग्राम का सिलसिला दोबारा शुरू किया है,
अच्छा
तो उसमें इस मौजू को ले आते हैं कि
हाँ
दफ्तरों
बिल्कुल,
में जो आपस में बहरहाल जो मुश्किल लोगों को पेश आती हैं उनके बारे में भी कुछ। बड़ा अच्छा
हाँ भी
मौजू, बड़ा
बहुत
अच्छा है
अच्छा
ये
मौजू है और मेरे ख्याल
बिल्कुल
में बहुत ज़रूरी भी है।
जी
तो मैं इंशाल्लाह इसके बारे में हम लोग गुफ्तगू करेंगे। हमारे साथ दीजिएगा आज प्रोग्राम में। बहुत ही अहम एक ईरान में तहकीक हुई है, अमली सतह तक तकरीबन पहुंच गई है ये तहकीक, तो उसके बारे में बताएंगे, बहुत अहम है। तो आज के प्रोग्राम में, पूरे प्रोग्राम में हम लोग का साथ दीजिएगा। चलते हैं साथ में, वर्जिश करते हैं, सेहत बनाते हैं, जान बनाते हैं, फिर उसके बाद आपकी खिदमत में हाजिर होंगे।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। नाज़रीन अस्सलाम वालेकुम, हमें उम्मीद है कि आप जहाँ कहीं भी होंगे बखैर व आफ़ियत होंगे। آج ہم آپ کو پہلو کے بل لیٹ کر کی جانے والی ایک ورزش سکھائیں گے۔ میں اپنے ساتھیوں رضا اور حامد کے ساتھ یہ ورزش کروں گا، آپ غور سے دیکھیے اور میری باتیں سنیے اور پھر گھر میں کرنے کی کوشش کیجیے۔ اس ورزش میں ہم بائیں ہاتھ کی کوہنی کو زمین پر رکھیں گے اور دائیں پیر کو ایک دم سیدھ میں، کمر کی سیدھ میں زمین پر رکھیں گے اور بائیں پیر کو دائیں پیر کے پیچھے لے کر آئیں گے، جس کا پنجہ کھینچا ہوا ہونا چاہیے، اور جسم کو اوپر لے کر جائیں گے۔ اگر آپ کو کوئی پریشانی ہے کمر میں یا گھٹنے میں تو آپ بائیں پیر کے گھٹنے کو زمین پر رکھ سکتے ہیں اور اس طرح سے کنٹرول ہو جائے گا۔ تو شروع کرتے ہیں، ہاتھ اوپر، ہم سیدھے ہاتھ کو دیکھیں گے اور پھر سانس لیں گے، سانس چھوڑتے ہوئے ہاتھ کو سر کے پیچھے کے حصے کی طرف لے جائیں گے، سانس لیتے ہوئے ہاتھ کو سیدھا کریں گے، سانس چھوڑتے ہوئے سر کے پیچھے لائیں گے اور پیٹ پوری طرح سے اندر کی طرف کھینچا ہوا ہونا چاہیے، سانس لیں گے اور سانس چھوڑتے ہوئے ہاتھ کو سر کے پیچھے لے جائیں گے۔ دوسرا مرحلہ تھوڑا سا کچھ سخت ہوگا، سانس لیں گے، سانس چھوڑتے ہوئے کوہنی کو دوسرے ہاتھ کے پنجے کی طرف لے کر جائیں گے، سانس لیں گے اور سانس چھوڑتے ہوئے اوپر آئیں گے۔ ایک بار پھر کرتے ہیں، سانس لیں گے اور سانس چھوڑتے ہوئے کوہنی کو ہتھیلی کی طرف لائیں گے، سانس لیں گے اور سانس چھوڑتے ہوئے اوپر۔ آپ لوگ ریلیکس ہو جائیں۔ تیسرا مرحلہ کچھ اور زیادہ سخت ہو جائے گا۔ اس مرحلے میں ہم نیچے والا جو پیر ہے اس کو سینے کی طرف، آگے کی طرف لانے کی کوشش کریں گے۔ میں اکیلے کرتا ہوں، بعد میں پھر دوستوں کے ساتھ کریں گے۔ دایاں پیر آگے ہے، بایاں پیر اس کے پیچھے ہے، ہاتھ اوپر، سانس لیں گے، سانس چھوڑتے اوپر، پھر سانس لیں گے، سانس چھوڑتے ہوئے نیچے لائیں گے، پھر سانس لیں گے، پھر سانس چھوڑتے ہوئے اوپر جائیں گے، سانس لیں گے اور سانس چھوڑتے ہوئے نیچے والے پیر کو آگے کی طرف لے کر آئیں گے، پھر سانس لیتے ہوئے اس کی جگہ پر چھوڑ دیں گے۔ یہی عمل دہراتے رہیں گے۔ اگر پیروں میں تکلیف ہے تو گھٹنے کو زمین پر بھی رکھ سکتے ہیں۔ تیار ہو جائیں دوستوں، آپ کوہنی زمین پر ہے اور جب ہم اوپر جاتے ہیں تو شانوں کے سہارے نہیں جائیں گے بلکہ عضلات کے سہارے ہمیں اوپر جانا ہے۔ تیار ہو جائیں، ہاتھ چھت کی طرف، سانس لیں گے، سانس چھوڑیں گے، سانس لیں گے اوپر ہاتھ اور سانس چھوڑتے ہوئے ہاتھ نیچے کی طرف لائیں گے اور پھر دوبارہ نیچے لائیں گے، سانس لیں گے، سانس چھوڑتے ہوئے ہاتھ اوپر، سانس لیں گے اور سانس چھوڑتے ہوئے پیر کو اوپر کی طرف لائیں گے۔ یہی عمل دہرائیں گے۔ ریلیکس ہو جائیں۔ میں کچھ اہم باتیں جو اس ورزش کی ہیں وہ رضا کے ساتھ آپ کو بتاتا ہوں، آپ غور سے دیکھیں اور سنیں۔ رضا، آپ ایسا کریں کہ اس طرف لیٹ جائیں، دیکھیے جب رضا اوپر آتے ہیں تو ان کا پیر ایک آگے کی طرف ہے، زمین سے لگا ہوا ہے، اور دوسرا پیر جو پیچھے ہے اس کے پنجے ایک دم کھینچے ہوئے ہیں، اور اسی طرح سے کولے نیچے نہیں جاتے ہیں یا آگے اور پیچھے کی طرف نہیں جاتے ہیں بلکہ سیدھے رہتے ہیں، پیٹ کے جو مسلز ہیں وہ پوری طرح سے کھینچے ہوئے ہوتے ہیں۔ اس مرحلے میں دیکھیے کہ کوہنی بھی آگے پیچھے یا دائیں بائیں نہیں ہوتی ہے بلکہ سیدھ میں ہوتی ہے، پورے جسم کے ساری چیزیں ایک سیدھ میں ہیں۔ سانس لیں اور سانس چھوڑتے ہوئے نیچے جائیں، رک جائیں۔ دیکھیے جب یہ نیچے جاتے ہیں تو بھی کولہے زیادہ نہیں گھومتے ہیں بلکہ جہاں تک ہو سکے کولہوں کو ایک ہی جگہ پر رکھیں۔ اب یہ آپ کی طاقت اور توانائی پر منحصر ہے کہ آپ کہاں تک کر پائیں گے۔ یہ رضا، آپ سیدھے ہو جائیں، سانس لیں، سانس چھوڑتے ہوئے نیچے والے پیر کو اوپر لائیں، دیکھیے پیٹ پوری طرح سے کھینچا ہوا ہے ایک دم، سانس لیتے ہوئے نیچے اور سانس چھوڑتے ہوئے پیر اوپر لائیں گے۔ ایک بار پھر کریں، سانس چھوڑتے ہوئے اوپر لائیں، آپ پیچھے رکھ دیں، بہت شکریہ۔ ناظرین، ہمیں امید ہے کہ آپ نے اس ورزش کے اہم باتوں اور نکات پر توجہ دی ہوگی اور انہیں مد نظر رکھ کر آپ یہ ورزش کریں گے۔ پروگرام کا وقت یہیں پر ختم ہوتا ہے۔ ہمیں اجازت دیجیے, ہم آپ کو یہ ورزش پھر سے کر کے دکھاتے ہیں. خدا حافظ. کوہنی کے بل لیٹ جائیں اور پیٹ کے مسلس کو کنٹرول کرتے ہوئے ہاتھ اوپر اور پھر سر کے پیچھے لے جائیں, پھر اوپر لے جائیں, پھر سر کے پیچھے اور پھر سانس لیں اور نیچے کی طرف, کوہنی کو نیچے لائیں, پھر سانس لیں اور سانس چھوڑتے ہوئے اوپر جائیں, سانس لیں اور سانس چھوڑتے ہوئے پیچھے والا پیر آگے لائیں, پھر سانس لیں اور سانس چھوڑیں, سانس چھوڑتے ہوئے ہاتھ اوپر اور سانس لیتے ہوئے ہاتھ نیچے لے آئیں.
پروگرام نسیم زندگی آپ لوگ دیکھ رہے ہیں تہران اسٹوڈیو سے. ہر روز یہ پروگرام صبح 7:30 بجے پاکستان کے وقت کے مطابق 8 بجے اور ہندوستان کے وقت کے مطابق 8:30 بجے آپ کی خدمت میں پیش کیا جاتا ہے.
بالکل ایسا ہی ہے. اور یہ بھی بتاتے چلیں کہ وائبر, واٹس ایپ پہ ہم لوگ کوشش کرتے ہیں کہ آن لائن رہیں, اور تاکہ آپ لوگ جو پیغامات, جو سوالات ہمارے سے پوچھتے ہیں ان کے جوابات دیے جا سکیں, اور جو بات آپ ہمارے ساتھ شیئر کرنا چاہتے ہیں وہ بھی شیئر کی جائے. اور اس کے علاوہ اسٹوڈیو کے نمبرز بھی جو ہیں ہمارے ہیں, اس پہ
کال کر سکتے ہیں. ہمارے فنی عملہ جو ہے ہم لوگوں کا, انہوں نے کہا ہے کہ بہت جلد انشاءاللہ اسٹوڈیو میں جو انٹرنیٹ کا مسئلہ ہے وہ حل ہو جائے گا, تو آپ لوگوں سے پھر سے ہم رابطے میں رہیں گے انشاءاللہ. اور اچھا, ابھی ہم لوگوں کا رابطہ برقرار نہیں ہوا ہے اسلام آباد اسٹوڈیو سے. تو آپ کو ایک چیز ہم بتاتے چلیں کہ ہم لوگوں سے رابطے کے لیے ضروری نہیں ہے کہ آپ پروگرام میں ہی رابطہ کریں, بلکہ ہم لوگ پورے تقریباً 24 گھنٹے جو ہے وہ ہم لوگوں کا فیس بک پیج رہتا ہے, اس کے اوپر جو بھی آپ کمنٹ لکھیں گے وہ پڑھا جائے گا, اس پہ خاص توجہ دی جائے گی, کوئی سوال ہوگا اس کے بارے میں پوچھا جائے گا. ایک دن پہلے ہم لوگ موضوع اسی لیے بتا دیتے ہیں, اور مہمان زیادہ تر اوقات اس لیے ہم لوگ ان کا تعارف کروا دیتے ہیں تاکہ کوئی سوال ہو اس شعبے کے سلسلے میں آپ لوگ پوچھ سکیں.
بالکل ایسا ہی ہے, ظاہری بات ہے. نسیم زندگی پروگرام ہم نے چلایا ہی اس بنیاد پہ تھا کہ جو موضوعات, جو سوالات ہمارے ناظرین کے ذہن میں ہوتے ہیں ان کو یہاں پر اس پہ گفتگو کی جائے, کیونکہ اس میں ہمیں بھی مزہ آئے گا پروگرام کرنے میں اور آپ لوگوں کو بھی پروگرام سننے میں مزہ آئے گا.
بالکل ایسا ہی ہے جی. تو ابھی ہم لوگ چلیں ساتھ میں ایک بریک لیں, ہمارے ساتھ لے لیتے ہیں, بالکل بریک لیں گے, پھر اس کے بعد آپ کی خدمت میں حاضر ہوں گے. ہمارے ساتھ رہیے گا. دفتر اور جسمانی صحت, یہ بہت ہی اہم نقطہ ہے, کیونکہ ہم لوگ اکثر جو ہیں وہ مثال کے طور پر 30 سال آپ گئے کسی آفس میں, آپ بڑے سے بڑے عہدے پر یا نچلے سے نچلے عہدے پر فائز ہو کوئی بھی, تو وہ 30 سال وہاں پہ کام کرنے کے بعد ایسی اس کی صورتحال ہو جاتی ہے کہ وہ یعنی واقعی بیچارہ لگتا ہے وہ 60 سال سے اس ادارے میں کام کر رہا ہے. تو اس سے بچنے کے لیے آج ہم لوگوں نے ڈاکٹر صاحب کو بلایا ہے, ویسے بلاتے تو رہتے ہیں لیکن آج اس موضوع پہ وہ بات کریں گے کہ دفتر اور جسمانی صحت. ڈاکٹر سعید اسد اللہ ارسلان کے ساتھ چلتے ہیں ان کے پاس.
بہت شکریہ حسن, بالکل آپ نے ایسی ہی بات کی, لیکن یہ بات بہرحال ہمیں یوں کہنا چاہیے کہ افسوس کے ساتھ یہ کہنا پڑتا ہے کہ اداروں میں کام کرنے والے لوگ, جن کا کام کرسی پہ بیٹھنا ہوتا ہے, ٹیبل کے پیچھے بیٹھنا ہوتا ہے, بے شک وہ کسی لیول پہ بھی ہوں, زیادہ ٹائم زیادہ گھنٹوں کے لیے بیٹھنا, بہت سی مشکلات سامنے آتی ہیں, اور وہ مشکلات ایسی ہیں جن کو بڑے ہی آسانی کے ساتھ हल किया जा सकता है, इसके बारे में कैसे हल किया जा सकता है, इसके बारे में डॉक्टर सैयद असदुल्ला अरसान हमें बताएंगे। चलेंगे डॉक्टर साहब से मुलाकात करते हैं, सलाम अर्ज करता हूँ डॉक्टर साहब, कैसे हैं डॉक्टर साहब?
अल्हम्दुलिल्लाह,
थैंक यू डॉक्टर साहब, आपने टाइम निकाला हमारे प्रोग्राम के लिए। डॉक्टर साहब, क्या मुश्किलात आपके मद्देनजर हैं दफ्तर में काम करने वाले लोग लॉन्ग टाइम पे जो बैठते हैं चेयर पे या टेबल के पीछे?
इसमें बहुत सारी मुश्किलात जो हैं वो सामने आती हैं। देखिए, लंबे दौराने के लिए जब कोई मुतलका फ़र्द है वो किसी ख़ास हालत में बैठता है तो वो बहुत सारे जो है जिस्मानी तौर पे तिब्बी मसाइल का शिकार होता है। इस पर जो है हम तफसील में बात करेंगे। देखें, आज का हमारा जो मौजू है जो है ये कोई बीमारी नहीं है।
अच्छा,
लेकिन ऐसे नुकात हैं, ऐसी हिदायत हैं जो बीमारी की हद तक जो है वो पहुंचने से जो है वो बचाते हैं।
अच्छा,
जिस तरह आपने शुरू में बात की कि हम, ये बहुत बड़ी एक हमारी बदकिस्मती है हमारे माशरे में कि हम लोग जो हैं अपनी सेहत का ख्याल, जो सेहत के जो बारे में उसमें फिक्रमंद या परेशान उस वक्त होते हैं जब हम किसी बीमारी में मुब्तला हो चुके होते हैं, जब हम जो है वो दर्द का हमें एहसास हो रहा होता है या कुछ ऐसे जो कैफियत हमारे ऊपर तारी होती है कि हम जो है बिल्कुल बेकाबू एक तरह से हो जाते हैं, तो तब जो है हम उसको बीमारी की जो है उसको ठीक करने की तरफ जाते हैं, उसके इलाज की तरफ जाते हैं। लेकिन क्या ही बेहतर होता कि हम जो है हमारे अंदर एक आगाही होती हमारे माशरे के अंदर और हम हिफ्सान सेहत के असूलों का ख्याल रखते हुए इन सारी चीज़ों से जो है वो एक बीमारी की जो हद तक पहुँचने से पहले ही जो है बीमारी से बच जाएँ। और इसीलिए कहा जाता है कि परहेज़ जो है इलाज से बेहतर है।
बिल्कुल।
अब ये जो परहेज़ हैं ये मुख्तलिफ तरह के हो सकते हैं। हमारे वो खाने पीने में जो है हम परहेज़ करते हैं कि जो ऐसी जो अच्छी चीज़ें हैं, सब्जियां हैं, फल हैं, गोश्त वगैरह जो हैं वो जो सेहत के लिए अच्छी हैं उनका इस्तेमाल करें। वो परहेज़ इस तरह का भी हो सकता है कि आप जो है किसी आलूदा फ़िज़ा में जो है ना रहें, साफ़ सुथरे माहौल में रहें, मुजरे सेहत जो चीज़ें हैं उनका इस्तेमाल, मसलन तंबाकू नोशी है, शराब नोशी या इस तरह की दूसरी चीज़ें, इनका इस्तेमाल ना करें। अब जो आज का हमारा जो मौजू है उसमें परहेज़ ये भी है कि हम जो रोज़मर्रा ज़िंदगी में हम काम काज कर रहे होते हैं उसमें इन चीज़ों का ख्याल रखें कि हम, चूँकि हमारा एक जिस्म जो है वो मुस्तकिल तौर पर जो है एक तसलसल के साथ जो है हरकत में रहता है, इस हरकत के साथ जो है मुख्तलिफ तरह की जो बीमारियां हैं वो सामने आती हैं, मुख्तलिफ तरह के तिबी मसाइल सामने आते हैं। इसकी अहमियत के पेश नज़र जो है वो मौजूदा साइंस ने एक अलग से शोबा एक कायम किया है जिसको एर्गोनॉमिक्स का कहा जाता है।
अच्छा,
अब एर्गोनॉमिक्स को हम सादा अल्फाज में कहें तो स्टडी ऑफ वर्क जो है, मसलन एक ऐसा इल्म जो आपके काम या काम की जगह को है, माहौल को, वो जो वर्कर है वहाँ पे काम करने वाले के हालात के मुताबिक इस तरह से साजगार बनाता है कि उस वर्कर पे जो है वो इजाफी कोई किसी किस्म का भी है उसके जिस्म पे जो है इजाफी दबाव ना आए। अगर हम इन चीज़ों का ख्याल रखें, हम काम की जो नौयत है उसको इस अंदाज से ढाल लें या काम का वो जो वहाँ पर मौजूद चीज़ें हैं उनको इस तरह से तश्कील दें कि जो वर्कर है वहाँ पर काम करने वाले के ऊपर जो है दबाव, इजाफी दबाव कम पड़े तो वो एक लंबे अरसे के लिए वो काम कर सकता है
और बेहतर आउटपुट देगा,
बेहतर बेहतर तौर पे जो है आउटपुट देता है। अब देखिए, इसी वजह से अब जो लो बैक पेन होती है, कमर दर्द जो है, अब सर दर्द के बाद ये एक दूसरा बड़ा दुनिया में जो है तिबी मसला है।
अच्छा।
अब इसकी वजह से फिर कितना मुआशी तौर पर जो है किसी भी मुल्क को, किसी भी इदारे की जो है बोझ बर्दाश्त करना पड़ता है। अब मौजूदा दौर में देखिए सनती तरक्की है, तेज रफ्तारी का दौर है, मुकाबलाबाजी का दौर है, उसकी वजह से ये होता है कि हम ज़्यादा काम करते हैं। अब स्पेशलाइजेशन होती है कि कोई एक फर्ज जो है एक ही काम जो है उसी को किया जा रहा होता है कि वो सुबह से लेकर शाम तक कोई एक ही तरह की हरकत जो है वो कर रहा होता है। अब कुर्सी पे बैठे हुए तो कुर्सी पे बैठे जो है तकरीबन 8 घंटे बैठे हम वो लगातार जो है एक तरह का काम कर रहे होते हैं,
ठीक है।
तो इन चीज़ों की वजह से जो है मस्कुलोस्केलेटल डिसऑर्डर जो है वो सामने आते हैं।
अच्छा, ये डॉक्टर साहब क्या है मस्कुलोस्केलेटन डिसऑर्डर्स क्या हैं, इसके बारे में हम आपसे गुफ्तगू करेंगे। यहाँ पर एक मुख्तसर सामने डॉक्टर साहब वक्फा लेना है। जी नाज़रीन, डॉक्टर सैयद असदुल्ला अरसलान हमारे साथ यहाँ पर स्टूडियो में मौजूद हैं, हमारी गुफ्तगू उनके साथ चल रही है, गुफ्तगू हमारी चल रही है। मौजू जो है हमारा वो ये है कि दफ्तर में या मुख्तलिफ बारल इदारे में या मुख्तलिफ वर्क प्लेसेस जो हैं वहां पर कैसे एक ऐसा माहौल बनाया जा सके जिसमें काम करने वाला बेहतर तरीके से काम कर सके, कम से कम उस पर दबाव पड़े और कम से कम उसके वो जिस्मानी मुश्किलात का उसको सामना करना पड़े। गुफ्तगु आगे बढ़ाएंगे डॉक्टर साहब के साथ, अभी चलेंगे हसन अब्बास जी।
बहुत बहुत शुक्रिया। खाली गुजारिश है आप लोगों से कि अगर बिलफर्ज जो घर के मर्द हजरात हैं वो जा चुके हैं दफ्तर अपने, और ख्वातीन अगर घर पर हैं तो वो लोग जो हैं रिकॉर्ड करके शाम को ये प्रोग्राम ज़रूर अपने यानी मर्द जो हैं घर के उनको ज़रूर दिखाएं, क्योंकि ये अब अक्सरियत लोगों का मसला होता चला जा रहा है, बेतहर्रुकी की वजह से बीमारियां सामने आ रही हैं। तो आज का प्रोग्राम ज़रूर देखिएगा, फिर से YouTube पे भी बहुत जल्द अपलोड हो जाएगा। तो अब लोग अभी हम लोग चलेंगे साथ में एक ब्रेक लेंगे, फिर आपकी खिदमत में हाजिर होंगे। जी नाज़रीन आप लोग देख रहे हैं प्रोग्राम नसीमे ज़िंदगी, और उम्मीद है कि यहाँ तक आप लोगों को पसंद आया होगा। वापस चलेंगे खुर्रम भाई की तरफ।
बहुत शुक्रिया हसन जी। डॉक्टर सैयद असदुल्ला अरसलान नाज़रीन हमारे साथ मौजूद हैं, पीएचडी फेलो हैं, फिजियोथेरेपी तेहरान मेडिकल यूनिवर्सिटी, डीपीटी हैं किंग एडवर्ड यूनिवर्सिटी। सही कहा डॉक्टर साहब मैंने जी। डॉक्टर साहब से हमारी गुफ्तगू चल रही है वर्क प्लेस, काम करने की जगह कैसे उसको बेहतर बनाया जा सके, कैसे उसको हाइजीनिक बनाया जा सके। हाइजीनिक से मुराद मेरी यही है कि कैसे उसको ऐसा बनाया जाए कि बेहतर तरीके से काम किया जाए, कम दबाव इंसान पे आए। डॉक्टर साहब आपने बताया मस्कुलोस्केलेटल डिसऑर्डर्स
जी,
ये क्या है, मसला क्या है इसका?
देखिए ये मस्कुलोस्केलेटल डिसऑर्डर जो हैं ऐसे जख्म, ऐसी पेचीदगियाँ, ऐसी खराबियाँ उनको कहा जाता है जो हमारे जिस्म के नर्म हिस्सों को जो है वो मुतासर करती हैं।
अच्छा, जंग गोश्त है
जो उसमें गोश्त आ जाते हैं, उसमें देखें पट्टे नरम हिस्सों में आते हैं, लिगामेंट्स आते हैं, टेंडन आते हैं, तो जोड़ वगैरह आ जाते हैं पे, वो उसका कैप्सूल वगैरह। अब इन चीजों को थोड़ा सा बताते जाएं, पट्ठों का तो वो सबको पता है कि ये पट्टे हैं, सही है। उसमें लिगामेंट्स जो होती हैं वो बाफ्तें होती हैं, कनेक्टिव टिश्यूज, वो दो हड्डियों को मिलाने
की रस्सियों की तरह की चीज है,
वो लिगामेंट होती है। अब टेंडन पट्ठा जब हड्डी के साथ जाके मिलता है तो दरमियान में वो टेंडन होता है। तो अब ये नरम हिस्से होते हैं, इसकी वजह से जो बीमारियां सामने आती हैं, मिसाल के तौर पर हम कहते हैं कि कमर में दर्द है, लो बैक पेन है, शियाटिका का जो है बड़ा एक मारूफ किस्म का जो है वो बीमारी है वो हमारे सामने रहता है, या कार्पल टनल सिंड्रोम जो है वो यहाँ पे हाथ में जो है एक दर्द का एहसास या गिरफ्त कमजोर होना शुरू हो जाती है, इस तरह की सादा सादा सी इलामते हैं। तो अब ये जो मस्कुलोस्केलेटल डिसऑर्डर्स हैं, बराए मेहरबानी ये तस्वीर भी अगर हो सके तो सामने आ जाए ताकि हम तस्वीरों पर भी बात करते जाएं।
जी डॉक्टर साहब ये तस्वीर,
अब मस्कुलोस्केलेटल डिसऑर्डर पे हम बात कर रहे हैं, इजाफी दबाव पे बात कर रहे हैं। अब इस तस्वीर में देखें कि एक जो ये जो बाई साइड पे जो तस्वीर दिखाई गई है,
ठीक है, आपके नजदीक जो है,
बिल्कुल
ठीक है,
जो वहां पे एक सीधी हालत है,
ठीक है,
उसकी रीढ़ की जो हड्डी की है या मसलन उसके खड़े होने की जो पोजीशन है वो सीधी है। अब उसके साथ जो वाली जो तस्वीर है उसमें देखें कि उसका सर जो है वो थोड़ा सा आगे है, ये
झुका हुआ है,
जो पोस्चर है,
ठीक है,
इस तरह से कह सकते हैं। इसको मजीद बेहतर जो है हम इस तस्वीर में दे सकते हैं। अब देखें ऊपर जो है वो एक वजन को वो जाहिर कर रहा होता है, जहाँ पे जो 12 लिब्रा जो है वो 12 जो लिब्रा वो दिखाया गया है। अब अगर तो इस हालत में इस जाविये में है जहाँ पे ये जो रीढ़ की हड्डी है उसका जो तवाजन है तकरीबन बेहतर है, तो उस पे जो वजन पड़ रहा है वो 12 लिब्रा है। अब सर थोड़ा सा आगे जाता है, फॉरवर्ड हेड पोस्चर जो है इसको कहा जाता है, जब सर आगे होता है तो उसमें देखें 32 जो है लिब्रा, अगर उसको मजीद आगे लेके जाता है तो 42 लिब्रा हो गया।
यानी तो यानी डॉक्टर साहब जितना हम पोस्चर गलत करेंगे उतना वजन जो है हमारी रीढ़ की हड्डी ज्यादा पड़ेगा।
बिल्कुल, अब जितना अब सर का जाहिर बात के वजन है, तो अब जैसे ही वो पोस्चर जो है गलत होता है वो सर आगे जा रहा होता है, एक तो देखें रीढ़ की हड्डी में एक डिफॉर्मिटी आ रही है,
बिल्कुल,
और दूसरा ये होता है कि जो बैक मसल्स हैं जो पीछे पट्टे हैं हमारे गर्दन के उनका, ये जो बिल्कुल ये जो गर्दन का पिछला हिस्सा है कंधों के पीछे, अब पट्टे में भी एक ख़ास तरह की ताकत होती है, एक इस्तेदाद के मुताबिक जो है वो वज़न को जो है बर्दाश्त करते हैं।
ठीक है,
अब जैसे ही आप उसकी इस्तेदाद से जो है वो ज़्यादा लेके जाएंगे तो उससे क्या होगा कि वो पट्टा जो है वो दबाव में आएगा, वहाँ पे मुख्तलिफ तरह के टेंडर पॉइंट्स वगैरह ट्रिगर पॉइंट्स वो बनेंगे
कमज़ोर हो जाएगा।
या बिल्कुल स्टेन्स वगैरह कोई इस तरह की सूरत हाल बनेंगी, कमज़ोर होगा पट्टा, तो फिर जो मुतलका फ़र्द है वो दर्द का शिकार होगा। या उसको मसल जो साइड पे अगर किसी नर्व्स पे दबाव आ रहा होता है तो साइड पे बेहिसी का एहसास। अब कि इसकी इलामतों पे मस्कुल स्केलेटल भी बताते चलें, किसमें ये होता है कि एक तो दर्द का एहसास हो रहा है,
ठीक है,
फिर उसके बाद बेहिसी सी, बाज़ लोगों में ये होता है कि एक सरसराहट का जो है एहसास हो रहा होता है, जो जोड़ हैं उनमें एक सख्ती सी एक पाई जाती है, हरकत का दायरा महदूद हो जाता है, इंसान जो मुतलका फ़र्द जो है वो हरकत करने में उसको अच्छी खासी जो है मुश्किलात का सामना करना पड़ रहा होता है। फिर उसकी जो बदतरीन वजियत जो है हालत यहाँ तक भी पहुँच सकती है कि जो मुतासरा हिस्सा है उसको फालज भी हो सकता है, वो काम
अच्छा
करना जो है अपना छोड़
छोड़
सकता
देगा।
है। अब देखिए इसकी जो है मुख्तलिफ तरह की वजूहात हो सकती हैं। अब इसी जो है मस्कुलो स्केलेटल डिसऑर्डर जो
ठीक है,
है, अब होता ये है कि जब काम करने जो मुतलका फ़र्द है उसकी जो फिज़िकल कैपेबिलिटीज़ हैं वो उसकी फ़िज़िकल जो है वो रिक्वायरमेंट्स को जब पूरा नहीं कर रही होती तो तब ये मसाइल सामने आते हैं। इसको मज़ीद सादा अल्फाज में इस जुमले को बयान करें कि जब हम किसी फ़र्द की इस्तेदाद से ज़्यादा उससे काम लेते हैं
ठीक है,
तो वो जो फ़र्द है वो दबाव में जाएगा, वो मुश्किलात का शिकार होगा। अब देखें मुश्किलात जो हैं, अब इसमें मुख्तलिफ हालतों में ये जो है मुश्किलात सामने आ सकती हैं। अब ये बाज़ का ये होता है कि आप किसी पे बोझ ज़्यादा डाल रहे होते हैं, उसके ऊपर ताकत जो है वो ज़्यादा पड़ रही होती है, वहाँ पे मसला सामने आता है। बाज़ का होता है आप जो है आपके बैठने की हालत जो है वो ठीक नहीं होती,
ठीक है,
अब उसमें बैठने की हालत के ठीक किसी खास हिस्से पे इजाफी दबाव पड़ेगा।
वजन
जिस तरह की मिसाल जो है एक हमने ये इस तस्वीर में देखा, आप कंप्यूटर के सामने अक्सर लोगों की
झुक के बैठेंगे,
ये आदत बन जाती है कि वो जो है स्क्रीन को सर को थोड़ा सा आगे करके,
ठीक
वो
है,
फौरी तौर पे तो कुछ नहीं होगा लेकिन एक जब लंबा अरसा चलेंगे वो तकरीबन वो महीने 2 माह जो है इसी हालत में जो बैठेंगे तो उसमें ये होगा कि फिर वो कहेंगे कि हमारे गर्दन में जो है वो दर्द दर्द हो रहा है।
ठीक है,
अब ये होता है कि बाज़ का आप बैठे भी ठीक हैं,
ठीक
सही
है,
है, ठीक हालत में बैठे हैं लेकिन वो बैठने का दौरानिया जो है वो बहुत लंबा है,
ठीक है,
उसकी वजह से फिर ये मसला सामने आता है। फिर बाज़ का ये होता है कि आप जो है ना दुरुस्त तरीके से जो है वो आपकी हरकत होती है, आपकी हरकत जो है वो उसमें खराबियां होती हैं। मिसाल के तौर पे आपने फर्श पे कोई कागज़ ही गिरा है, आप फौरी 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 जो है ना आप झुकते हैं और उसको
अच्छा।
उठाते हैं, या फिर कोई ऐसी हरकत होती है कि जिसमें आपको घूमना पड़ता है
एकदम से
बाज़
घूम रहे
लोगों का
हैं,
ये होता है कि दफ्तर में बैठे हुए हैं वो मेज़ सामने है और एक टेलीफोन जो है वो पीछे
पीछे की
पीछे की
साइड
तरफ पड़ा होता है,
प्रिंटर
जैसे
पीछे
ही
की
जो है
साइड,
बेल बजी है वो जो है
ठीक
मुतलका फर्द घुमा है तेजी के
गर्दन
साथ,
घुमाई,
मैंने रिसीवर उठाना है
ठीक है,
तो एक रोटेशन आती है।
सही है,
इस रोटेशन की वजह से जो है बहुत सारे जो है मसाइल सामने आ सकते
सही।
हैं। आपकी रीढ़ की जो हड्डी है हम इसको हड्डी कहते हैं, ये मुख्तलिफ तरह की हड्डियों का एक मजमूआ
मजमूआ
है, सही है, ये आगे पीछे जो है वो सारा ये भी रोटेशन में होती है, एक घूम रही होती है। बस को ये होता है कि आप तेजी के साथ घूमे हैं और वो जब घूमी है हड्डी आप हालत तो वापस आ गई लेकिन वो हड्डी की वहां पे रुक जाती है,
हाँ यानी घूमने के बाद वापस नहीं आई हड्डी,
वापस नहीं आई,
ठीक है,
तो उसका दर्द भी जो है बहुत शदीद किस्म का होता
सही।
है।
बहुत शुक्रिया डॉक्टर साहब, गुफ्तगू आपके साथ आगे बढ़ाएंगे नाज़रीन, गुफ्तगू चल रही है डॉक्टर सैयद असदुल्लाह अरसलान के साथ, हमारी गुफ्तगू आगे बढ़ेगी, हमारा प्रोग्राम देखते रहिए, लेकिन अभी हम चलेंगे हसन के पास। जी हसन,
बहुत बहुत शुक्रिया खुर्रम। एक बहुत ही अहम तहकीक ईरान में हुई है, उसके बारे में हम आपको बताना चाह रहे हैं। आमतौर से ये होता है कि आदमी गाड़ी भी जो ख़रीदता है तो थोड़े बहुत एक दो फ्यूज़, 3-4 बल्ब्स, एक दो और अहम पुर्जे जो होते हैं वो साथ में हमेशा रखता है, डिक्की में होते हैं, मौजूद होती है, ट्रंक में गाड़ी के मौजूद होती है। लेकिन एक काम किया है तो ईरान के बहुत ही मरकज़ी यूनिवर्सिटी, हम अपने साथियों से चाहेंगे कि ये इसे एक्टिव कर दें अगर मुमकिन हो उनके लिए, क्योंकि ये चल नहीं रहा है। हाँ, तो इसमें शहीद बहेश्ती यूनिवर्सिटी, और हम आपको बताएंगे इन्होंने एक बहुत ही अहम काम किया है, वो ये है कि आम तौर से इंसान को यानी एक ख़ास उम्र के बाद उसके सारे जो अंदरूनी अज़ा हैं वो कमज़ोर पड़ना शुरू हो जाते हैं, वैसे वो तर्ज़ ज़िंदगी पे काफ़ी हद तक मुनहसर है, तो मसला ये होता है कि वो चीज़ें बेकार होना शुरू हो जाती हैं, और बाज़ वक्त یعنی بہت ہی بڑی تعداد ان کی بڑھتی چلی جا رہی ہے، ہر سال 12% کہا جا رہا ہے، دنیا بھر میں اضافہ ہو رہا ہے ان کی تعداد میں جو ٹرانسپلانٹ کی ضرورت ہو جاتی ہے، ان لوگوں کی تعداد میں اضافہ ہو رہا ہے. تو ان کے لیے ایک بہت ہی اہم کام یہ کیا گیا ہے کہ جو پرزے ہیں آپ کے بدن کے، آپ سمجھیے پرزے جو آرگنز ہیں آپ کے بدن کے، وہ اضافی بنا لیے جائیں اور رکھ دیے جائیں کہیں پہ. تو اس پہ ابھی وہاں پہ تحقیق ہو رہی ہے اور بہت ہی اہم تحقیق ہے وہ، اس لحاظ سے کہ مثال کے طور پر ایک ڈھانچہ تیار کر لیا جائے گا آپ کی کڈنی کا. اور اس میں اچھی بات یہ ہوگی کہ عام طور سے جتنے، جیسا اگر پچھلے ہفتے آپ لوگوں کو یاد ہو گفتگو ہو رہی تھی ہم لوگوں کے اسی کے بارے میں، اس میں طے یہ تھا کہ ایک بار ہاں چلے آگے، تو اس میں یہ ہوا تھا کہ ڈھانچے کی ایک ضرورت ہوتی ہے اور پھر آپ کے جینوم کی ضرورت ہوتی ہے، یعنی آپ کی جو وراثت ہے اور اس میں تمام جو اجزاء ہوتے ہیں جو کوڈ کی شکل میں موجود ہوتے ہیں کہ یہ آپ ہیں، ان دونوں چیزوں کی ضرورت ہوتی ہے. تو ڈھانچہ تیار کر لیا گیا ہے، جینوم کا بھی مسئلہ حل ہو چکا ہے شہید بہشتی یونیورسٹی نے کہا ہے، اور خون بھی اس ڈھانچے تک پہنچانا بھی اس کا بھی کام شروع ہو گیا اور کامیاب رہا ہے. تو اس میں بتایا جا رہا ہے کہ یہ کام اگر ہو گیا تو مثال کے طور پر خدا نخواستہ کسی کو کڈنی کی ضرورت پڑی یا پھیپھڑے کی ضرورت پڑی، تو اس کو یہ ضرورت نہیں ہے کہ وہ کسی کا دو حتیٰ چند سال تک انتظار کرے تاکہ ایک مناسب کیس آئے جو اس کے بدن سے مشابہت رکھتا ہو، وہ ٹرانسپلانٹ ہو اور چند سال کے بعد وہ خدا نخواستہ پھر سے بدن جو ہے وہ اسے ریجیکٹ کر دے اور دفاعی نظام جو ہے اس کے برخلاف ہو جائے. تو اس میں یہ ہے کہ آپ ہی کے بدن سے آپ ہی کے لیے ایک مناسب چیز تیار کی جائے گی، آپ کے بدن کا ایک اہم ترین حصہ تیار کر دیا جائے گا جس کا 100% کامیاب یعنی ہوگا یہ منصوبہ اگر پورے طور سے مکمل ہو جائے. دنیا کی مختلف یونیورسٹیز میں یہ منصوبہ اس وقت اس پہ کام ہو رہا ہے، لیکن شہید بہشتی یونیورسٹی بھی ان میں شامل ہے. چلتے ہیں ایک بریک لیتے ہیں، اس کے بعد آپ کی خدمت میں حاضر ہوں گے. لوگ دیکھ رہے ہیں پروگرام نسیم زندگی، واپس چلتے ہیں خرم بھائی کی طرف.
بہت شکریہ حسن، دلچسپ گفتگو آپ نے کی، ایک اہم خبر تھی جو آپ ہمارے ناظرین کے لیے لے کے آئے، بہت شکریہ ڈاکٹر سید اسد اللہ ارسلان. ناظرین ہمارے ساتھ یہاں موجود ہیں، ڈی پی ٹی ہیں کنگ ایڈورڈ یونیورسٹی اور پی ایچ ڈی فیلو ہیں تہران میڈیکل یونیورسٹی فیزیوتھراپی کے شعبے میں. ڈاکٹر صاحب آپ کی گفتگو چل رہی ہے دفتر کے، بہرحال دفتر میں صحیح طریقے سے کام کرنے کا ماحول اور اس سلسلے میں.
دفتر میں جو باقی چیزیں ہم وسائل استعمال کرتے ہیں ان کا جو ہے بہتر حالت میں ہونا بہت ضروری ہے. پھر چونکہ وہ لمبے دورانی کے لیے ہم کرسی کا استعمال کرتے ہیں، تو یہ بھی ایک کرسی کو جو ہے وہ جو ٹھیک انداز میں ہونا چاہیے، اس کو جو بہترین انداز میں جو بھی ہے وہ طبی سہولیات کے مطابق اس کی اونچائی، اس میں جو ہے وہ لمبر جو ہے وہ سپورٹ وغیرہ پیچھے کمر کے پیچھے جو ہے وہ اس کا ایک زاویہ وہ بہتر انداز میں ہونا چاہیے. پھر آج کل یہ ہوتا ہے کہ ہم کمپیوٹر کا استعمال کرتے ہیں، صحیح. اب کمپیوٹر کے استعمال کے ساتھ بھی جب سامنے سکرین ہوتی ہے تو اس چیز کا خیال رکھیں کہ آپ کے جو آنکھوں کا زاویہ سامنے ہے، آنکھوں کی ایک سطح ہے جو اس کی سکرین کا جو ہے اس کا جو آخری حصہ ہے،
اچھا،
اس کی اور آنکھوں کی آپ کی جو ہے وہ سطح ایک برابر ہو. یہ بہتر ہے کہ وہ جو سکرین ہے اس کا جو اب جو اوپر والا کنارہ ہے وہ تھوڑا سا آنکھوں کے زاویے سے جو ہے نیچے ہو،
یعنی بالکل سامنے ہونا چاہیے اس کا جو اوپر ٹاپ والا حصہ ہے، یعنی مانیٹر ہے تو اس کا اوپر والی جو لائن ہے وہ آپ کی آنکھوں کے بالکل سامنے تقریباً
ہو، تھوڑا سا نیچے ہو تو بہتر ہے.
اچھا،
اب اس کے اس میں جو
بالکل اوپر کر کے مانیٹر رکھے ہوتے ہیں، کچھ تو گود میں لیپ ٹاپ رکھ کے کام کر رہے ہوتے ہیں.
اب دیکھیں یہ دو حالتیں آپ نے بیان کی ہیں کہ اوپر رکھے ہوتے ہیں یا نیچے گود میں. اب دونوں میں یہ دیکھیں کہ گردن کو اوپر لے کے جانا پڑتا ہے اور پھر جو ہے نیچے لے کے آنا پڑتا ہے. دونوں میں جو ہے پٹھوں کو زیادہ کام کرنا پڑتا ہے، وہ زاویہ متاثر ہوتا ہے، وہ ایک توازن کا جو ہے وہ توازن کی جو حالت ہے وہ درہم برہم ہوتی ہے. تو اس چیز کا خیال رکھنا چاہیے. اور اس کے بعد جہاں پہ آپ کی کوہنیاں وغیرہ آ رہی ہوتی ہیں ان کا وہ جو زاویہ ہے وہ ٹھیک ہونا چاہیے. آپ کی جو میز کی سطح ہے وہ کوہنیوں کی سطح وہ ٹھیک ہونا چاہیے. آپ کے جو ہاتھ ہیں، صحیح، आपके हाथ, आपने अक्सर वो माउस वगैरह का इस्तेमाल करना होता है, तो उसका जाविया वो दुरुस्त हालत में होना चाहिए। ऐसा ना हो कि जाविया ज़्यादा हो तो फिर अजाफी दबाव किसी हाल ख़ास हालत में आएगा। तो फिर आप जो माउस का इस्तेमाल करते हुए जो माउस पैड्स वगैरह जो है वो इस हालत में हों कि यहाँ पर जो एक कार्पल टनल सिंड्रोम का मसला बनता है तो अजाफी दबाव आता रहता है, उसकी वजह से जो मीडियन नर्व पे दबाव आता है तो वो मसला ना बने। फिर जो कुर्सी की ऊंचाई है उसमें उसका बहुत ख्याल रखें कि कुर्सी इतनी ऊंची होनी चाहिए कि आपका जो घुटना है घुटने से थोड़ी सी जो है उसकी ऊंचाई नीचे हो, जहाँ पे अपनी सीट की जो है जहाँ पे आपने बैठना है।
ठीक है।
फिर बैठते हुए इस चीज़ का ख्याल करें कि आपकी रीढ़ की हड्डी जो है वो बिल्कुल सीधी हो, उस पर जो है कोई अजाफी किस्म का जाविया ना बन रहा हो, अजाफी किस्म का दबाव ना आ रहा हो। फिर आपका जो पीछे ये जो गर्दन के नीचे जो है सीने के पीछे वाले जो है ये हिस्से जो है कुर्सी के साथ जो है वो मिले हुए हों। और इस तरह की चीज़ें जो है वो दफ्तर में कुर्सी पर बैठते हुए, और सिर्फ कुर्सी का अच्छा होना ही ज़रूरी नहीं है, मुतलका फ़र्द को आगाही भी होनी चाहिए कि उसको कुर्सी को किस तरह इस्तेमाल करना चाहिए, उसकी जो हाइट है उसको किस तरह से उसने जो है एडजस्ट वो एडजस्ट करना है। तो इन चीज़ों का ख्याल रखना चाहिए। और फिर उसके बाद जो कोई वज़न वगैरह कोई उठाना है तो ये भी साथ बताते जाएँ कि बाज़ वक़्त ये होता है कि दफ्तर में कोई चीज़ उठानी है तो वो जिस्म से दूर होता है वो, और वो चीज़ उठा रहे होते हैं या बिल्कुल वो झुक के वो चीज़ उठाते हैं। तो अगर कोई चीज़ उठानी है तो उसको जिस्म के करीब करके उठाएं, सही है। और फिर जो और किसी भी तरह के अजाफी दबाव से जो है वो बचे रहें।
डॉक्टर साहब, गुफ्तगू मेरे ख्याल में इस पर बहुत ज़्यादा रहती है, और मेरे ख्याल में जो है आपको थोड़ा और जहमत हम देंगे कि अगले प्रोग्रामों में भी आप तशरीफ़ लाएँ और इसको बाकायदा तफसीली तौर पर हमारे नाज़रीन के लिए बयान करें। बहुत शुक्रिया अदा करता हूँ, आपने मुख्तसर वक्त में बहरहाल इस मौजू पर रोशनी डाली, लेकिन इंशाल्लाह नाज़रीन अगले प्रोग्रामों में ही डॉक्टर सैयद असदुल्ला अरसलान को हम कोशिश करेंगे दावत देने की, ताकि बेहतर तरीके से तफसीली तौर पर हम आप लोगों को बता सकें कि कैसे सही बैठा जाए, कैसे टेबल कितना फासला हो पर, ये सारी चीज़ें डॉक्टर सैयद असदुल्ला अरसलान आपको बताएंगे, ज़रूर बताएंगे, और इंशाल्लाह अगले प्रोग्रामों में डॉक्टर साहब का प्रोग्राम ज़रूर देखिएगा। डॉक्टर साहब बहुत शुक्रिया अदा करता हूँ।
मैं भी शुक्रिया अदा करता हूँ डॉक्टर साहब का, बहुत ही अहम मसला है जैसा खुर्रम ने कहा। चलते हैं एक ब्रेक लेते हैं, उसके बाद आपकी खिदमत में हाजिर होंगे।
जी नाज़रीन, आप लोग देख रहे हैं प्रोग्राम नसीम ज़िंदगी और साथ में चलते हैं इस्लामाबाद, जहां पर मौजूद हैं प्रोफेसर सुल्तान साहब। आपकी खिदमत में सलाम अर्ज़ करता हूं, खुश आमदीद कहता हूं प्रोग्राम में। प्रोफेसर साहब, आपसे गुजारिश करता हूं कि इस महीने की फजीलतों के बारे में हमारे नाज़रीन को बताइए, माह शाबान अल मुअज़्ज़म के बारे में।
برادران اسلام، ساری تعریفیں اس اللہ رب العالمین کو سزاوار ہیں جس نے اس امت محمدیہ صلی اللہ علیہ وسلم کی بخشش و مغفرت کے لیے بے حساب مواقع فراہم کیے، اور لاکھوں کھربوں انگنت درود و سلام ہوں اس ذات بابرکت پر جس کے طفیل مومنوں کے لیے اللہ رب العالمین نے مغفرت کے دروازوں کو، اس کی رحمتوں کے دروازوں کو کھول رکھا ہے۔ بے شک اللہ رب العالمین کا عذاب بہت بڑا ہے، لیکن وہ اپنے مومنوں کے لیے بہت ہی غفور الرحیم ہے۔ وہ اپنے بندوں کے لیے بخشش کے دروازے کھول کر ان کو اپنی رحمت اور شفقت سے نوازتا بھی ہے، اور ان کے درجات بلند کر کے ان کو جنت کا وارث بناتا ہے۔ اس لیے اہل اسلام پر، امت محمدیہ پر یہ لازم ہے کہ وہ اپنے خالق حقیقی کے ان جو بخشش کے مواقع ہیں ان سے پورے طریقے سے استفادہ کرے، اور ہر وقت اللہ تعالیٰ کی بخشش اور مغفرت کے لیے طالب رہے، اور اس کی بخشش اور مغفرت کے جو ذرائع ہیں ان کو تلاش کرتا رہے۔ اس لیے کہ انسان ہونے کے ناطے ہم فسق و فجور اور عصیان و نافرمانی کے اندر گھرے رہتے ہیں، اور یقیناً اس کے حضور جو ہمیں حاضر ہونے کا اللہ کے نبی نے طریقہ بتایا ہے، اس سے بھی ہم جو ہے وہ پوری طرح عمل پیرار نہیں ہوتے۔ ہم اپنے رب العالمین کے حضور انتہائی عاجزی و انکساری کے ساتھ، اس کی حمد و ثنا کے ساتھ، اس سے اپنی بخشش و مغفرت کے لیے ہمیشہ دست طلب دراز رہے، یہی ہمارے لیے فائدہ مند ہے بات۔ اور یقیناً اللہ رب العالمین نے ہمارے لیے کہیں لیلۃ القدر کی رات جو ہزار مہینوں سے افضل قرار دی، اور اسی طرح نصف شعبان کو اللہ رب العالمین نے ہمارے لیے ایک شب برات، جس کو اللہ رب العالمین نے اپنے کلام مجید کے اندر لیلۃ المبارکہ کے نام سے یاد فرمایا، اس کو بے حد شرف عزت اور اس کے اندر رحمتوں اور مغفرتوں کو جو ہے وہ مجتمع فرما کر اس امت محمدیہ کو بطور تحفہ عنایت فرمایا۔ اور اللہ رب العالمین نے فرمایا، حامیم والکتاب المبین، قسم ہے روشن کتاب کی، انا انزلناہ فی لیلۃ مبارکہ، ہم نے ہی اس کو انتہائی خیر و برکت والی رات کے اندر اتارا ہے۔ اور حضرت عبداللہ بن عباس رضی اللہ تعالیٰ عنہ خامیم کا مفہوم بیان کرتے ہوئے فرماتے ہیں کہ اس سے مراد وہ تمام امور ہیں جو اللہ رب العالمین نے قیامت تک ہونے والے ہیں ان کا فیصلہ فرما دیا ہے، والکتاب المبین، اور اس سے مراد اللہ تعالیٰ کی کلام مجید روشن کتاب ہے جس کو اللہ رب العالمین نے لیلۃ المبارکہ میں نازل فرمایا۔ اور اکثر مفسرین کا اس بات پر اتفاق ہے کہ یہ رات جو ہے وہ شعبان المعظم کی 15ویں رات، جس کو ہم شب برات کے نام سے جانتے ہیں، اور اللہ رب العالمین نے جو ہے وہ مبارک کے لیے اللہ تعالیٰ نے مبارک کا لفظ کئی چیزوں کے لیے استعمال فرمایا، کبھی قرآن مجید کے لیے فرمایا، ہذا ذکر مبارک انزلنا، یہ وہ بابرکت ذکر ہے، کلام ہے جو ہم نے نازل فرمایا۔
کبھی
اللہ تعالیٰ نے آسمانوں سے بارش ہونے والے پانی کو مبارک فرمایا، وَأَنزَلْنَا مِنَ السَّمَاءِ مَاءً مُبَارَكًا، اسی طرح اللہ رب العالمین نے حضرت عیسیٰ علیہ السلام کو مبارک فرمایا، وَجَعَلَنِي مُبَارَكًا، اللہ نے مجھے مبارک بنا کر بھیجا۔ یقیناً اسی رات کو بھی اللہ رب العالمین نے بھی مبارک کا لفظ، مبارکتن کا لفظ۔
بہت بہت شکریہ پروفیسر صاحب، بہت بہت شکریہ۔ معاف کیجیے گا، آپ کی گفتگو بیچ میں کٹ گئی، کچھ لائن میں گڑبڑ تھی، لیکن آپ کا شکریہ ادا کرتا ہوں کہ اتنے مختصر وقت میں آپ بھی سمجھ گئے ہم لوگوں کے وقت کی محدودیت۔ آپ کا یعنی بے انتہا شکر گزار ہوں، اور آپ ناظرین کا بھی شکر گزار ہوں کہ یہاں تک آپ لوگوں نے ہمارا ساتھ دیا۔
بالکل، ہم یہاں پر وقفہ لے لیں یا
نہیں؟ ابھی ہم لوگ بس
خدا حافظ ہی
منٹ اور بچا
چلیں۔ ٹھیک ہے جی، تو میں صرف یہاں پر آپ کو بتاتے چلوں، کل ہمارے ساتھ ان شاء اللہ دیپن جان گھوش ہمارے ساتھ انشاءاللہ ہوں گے، اور نینو ٹیکنالوجی کی تعلیم ڈاکٹر صاحب حاصل کر رہے ہیں تہران میڈیکل یونیورسٹی سے، اور موضوع جو ڈاکٹر صاحب کا ہمارے ساتھ رہے گا وہ ہے ہائیڈرو جیل، اور اس کے جو بہرحال دوائی کے طور پر اس کو جو استعمال کیا جاتا ہے اس کے بارے میں انشاءاللہ ہم لوگ بات کریں گے، اور ہندوستان اسٹوڈیو ہم لوگ انشاءاللہ دہلی اسٹوڈیو
چلیں گے، جناب جلال حیدر نقوی صاحب سے گفتگو کریں گے ماہ شعبان اور اس کی فضیلتوں کے حوالے سے، انشاءاللہ اس کے دوسرے پہلوؤں پر انشاءاللہ روشنی ڈالیں گے ہم لوگ۔ تو کل بھی ہم لوگوں کا ساتھ دیجیے گا، اور ہم لوگوں کو مت بھولیے گا، ہم لوگوں کا پروگرام براہ راست آپ ہماری ویب سائٹ پہ بھی دیکھ سکتے ہیں، اس کے علاوہ آپ ہم سے رابطے میں رہ سکتے ہیں ہمارے فیس بک پیج کے ذریعے، یعنی facebook.com/sutmorningshow پر۔ تو
جی بالکل، بس صرف میں بالکل بتاتا چلوں کہ وائبر واٹس ایپ پہ ہم لوگ ہمیشہ ہوتے ہیں، اور اس کے ساتھ ساتھ جیسے کہ حسن بھائی نے واٹس ایپ پہ ایک گروپ بنایا ہمارے ناظرین کا، اس پہ بھی ہمارا ساتھ دیا کریں، تصویریں ہم نے ڈالنی شروع کر دی ہیں، انشاءاللہ جلد ہی اس پہ ہم پروگرام کے مختلف کلپس بھی ڈالنا شروع کر دیں گے انشاءاللہ۔ ٹھیک جی، بہت اپنا بہت خیال رکھیے گا، کل تک لیے مجھے خرم گردیزی اور حسن زیدی کو اجازت دیجیے، خدا حافظ۔